जाने मसाइल तो उलमा से पूछे, ये हुक्मे मुबीन छे, हमको रब से मिला है। चलो पूछ कैसे जिए जिंदगी को, चलो पूछ ले को, किसमें रब की रजा है, रब की रजा है।
الحمد لله رب العالمين والصلاة والسلام على سيد المرسلين أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم الصلاة والسلام عليك يا رسول الله وعلى آلك وأصحابك يا حبيب الله الصلاة والسلام عليك يا نبي الله وعلى آلك وأصحابك يا نور الله مدنی چین کے ناظرین پروگرام دارالتا علیہ سنت میں آپ کو خوش آمدید کہتے ہیں اللہ رب العالمین ہم سب کو دین متین کے احکامات سیکھ کر سمجھ کر اس پر عمل کرنے کی توفیق عطا فرمائے ابتدان درود پاک کی فضیلت ہمارے پیارے نبی صلی اللہ علیہ وآلہ وسلم کا فرمان معظم علی شان ہے کہ جو شخص صبحوں کے وقت تین بار اور شام کے وقت تین بار مجھ پر درود بھیجے اللہ اس کی صبحوں اور شام کی خطاؤں کو گناہوں کو معاف فرما دیتا ہے یہ رب کی رحمت ہے کہ کچھ اعمال تسبیحات درود پاک جن کی برکتوں سے اللہ تعالی ہماری خطاؤں سے درگزر فرماتا ہے اور انہیں معاف فرماتا ہے یہاں یہ بات بھی یاد رکھنی چاہیے کہ جب عمومی طور پر اس طرح کی کچھ پڑھنے سے گناہ معاف ہو تسبیح کرنے سے درود پڑھنے سے تو اس سے علماء اکرام نے فرمایا ہے کہ گناہ صغیرہ اس سے معاف ہوتے ہیں اور سچی توبہ جب انسان کرتا ہے اللہ اس کے گناہ کبیرہ بھی معاف فرما دیتا ہے اللہ رب العالمین ہم سب کے صغیرہ کبیرہ گناہوں کو معاف فرمائے اور ہمیں نیک کام کرنے کی توفیق عطا فرمائے صلو علی الحبیب صلی اللہ تعالی علی محمد صلی اللہ علیہ وآلہ وسلم صلاة و سلام علیکہ یا سیدی یا رسول اللہ مدنی چین کے ناظرین اس پروگرام میں ہم بطور خاص کسی ایک ٹاپک پر کچھ سوالات ابتدائی طور پر شامل کرتے ہیں اور اس کے بعد آپ کی بھی جو سوالات ہیں بطور خاص جو آپ کی کالز ہیں ایس ایم ایس کے ذریعے جو مسائل ہمیں موصول ہوتے ہیں ان کو بھی پروگرام میں شامل کرنے کی کوشش کی جاتی ہے آج کا ہمارا جو ٹاپک ہے وہ علاج معالجے سے متعلق ہے علاج کے حوالے سے جو شرعی احکام ہیں اس کے بارے میں ہم نے پچھلے سلسلے میں بھی کچھ گفتگو کی تھی اور آج بھی اسی ٹاپک کو ہم کنٹینیو کریں گے اور کچھ ایسے نئے مسائل کہ جو علاج معالجے کے معاملات میں لوگوں کو پوچھنے ہوتے ہیں کچھ ایسی چیزیں ہیں کہ جو کھانے پینے سے تعلق رکھتی ہیں کچھ ایسے جن کا تعلق علاج کے ساتھ ہے یعنی کچھ ادویات ہیں کچھ علاج دیگر کوئی آپریشن ہو گیا کوئی اور چیز ہوگی اعضاء کی پیوند کاری اور طرح طرح کے معاملات ظاہر ہے ہاسپٹلوں میں آپ بھی جاتے ہیں اور یہ تو ایسا مسئلہ ہے کہ ہر گھر کو درپیش تقریباً ہوتے رہتے ہیں تو اس میں بھی بڑے شرعی مسائل ہیں تو اگر شرعی طور پر ذہن سازی ہو اور ذہن بنا ہوا ہو کہ مجھے علاج کا معاملہ بھی شریعت کے دائرہ کار کے مطابق رہتے ہوئے کرنا ہے تو پھر کئی غلطیوں سے بھی ہم وہ بچ جائیں گے آج کے ہمارے پروگرام میں مہمان ہیں مفتی کفیل صاحب ان کو خوش آمدید کہتے ہیں کیسے مزاج گرامی بہتر ہیں
الحمدللہ علی کل حال
علاج کے حوالے سے بعض ایسے مرض ہیں کہ جن کو لا علاج کہا جاتا ہے ان کا کوئی علاج ہی نہیں ہے اور ڈاکٹروں کے پاس ابھی تجویز نہیں ہوا یا ہے تو اس کا صحیح طریقے سے تجربات سے وہ چیز نہیں گزری ہوئی تو سب سے پہلے تو میں چاہوں گا اس میں آپ کچھ روشنی ڈالیں یہ کیا ہے اس کا کیا
مرض جو ہے وہ لا علاج ان معنوں میں ہوتا ہے کہ ہم اس کی دوا تک نہیں جو ہے وہ پہنچ سکے ورنہ اللہ تبارک و تعالی نے جو بھی بیماری جو ہے وہ پیدا فرمائی چونکہ بیماری کا پیدا کرنے والی ذات بھی اللہ تبارک و تعالی ہی ہے تو اس نے اس کی دوا بھی پیدا فرمائی لکل دائن دواؤن کے ہر بیماری کی دوا موجود ہے
ٹھیک ہے
ہاں انسان اپنی کم علمی کی وجہ سے یا وسائل کی کمی کی وجہ سے بسا اوقات اس دوا تک نہیں پہنچ پاتا
ٹھیک
تو یوں انسان اسے ڈکلیئر کر دیتا ہے کہ یہ لا علاج جو ہے وہ مرض ہے لیکن در حقیقت ایسا نہیں ہوتا تو مرض کا جو ہے وہ علاج ہوتا ہے البتہ جو دوا ہوتی ہے وہ دوا در حقیقت شفا دینے والی نہیں ہوتی،
ٹھیک ہے؟
شفا دینے والی ذات اللہ تبارک و تعالی کی ہوتی ہے، اور جب اس کا حکم ہوتا ہے اس دوا کو تو اس سے شفا مل جاتی ہے، بسا اوقات کھانے والی دوا سے مل جاتی ہے، بسا اوقات بیرونی استعمال کی دوا سے شفا مل جاتی ہے، بسا اوقات جو ہے وہ روحانی عملیات کے ذریعے سے جو ہے وہ شفا مل جاتی ہے، تو مختلف طریقے سے جو ہے وہ اس چیز کے ہو سکتے ہیں، اور بسا اوقات یوں بھی ہوتا ہے کہ بغیر کسی ظاہری سبب کے شفا مل جاتی ہے، کہ بندے نے کوئی نیک عمل کیا یا دعا کی یا کوئی جو ہے وہ کسی نیک عمل کرنے کے بعد رب تعالیٰ سے اس کے وسیلے سے دعا مانگی تو یوں بھی جو ہے وہ شفا مل جاتی ہے۔ تو بہرحال ہر مرض کی جو ہے وہ دوا موجود ہے، اگر ہم اس تک نہیں پہنچ پاتے تو یہ ہماری جو ہے وہ کم علمی یا وسائل کی کمی ہے، لیکن اللہ تبارک و تعالیٰ نے جو ہے وہ ہر مرض کی جو ہے وہ دوا پیدا فرمائی،
ٹھیک ہے؟ یعنی مرض کا علاج تو ہے اگرچہ بظاہر وہ ڈاکٹروں کے پاس نہیں ہے، اب اس لیے اس کو لا علاج۔ اچھا، جس کو لا علاج کہہ دیا جائے، ٹھیک ہے، پھر بھی وہ علاج کی جستجو میں اس کو رہنا اس پر لازمی ہے یا بالفرض؟ میں ایک سوال کو تھوڑا سا اس طور پہ کر دیں، کینسر کا مرض ہے، بعض ایسے مرض ہیں کہ جو لوگوں کی رینج میں نہیں آتے، یعنی اس سے مراد یہ کہ اتنے مہنگے علاج نہیں وہ کر سکتے۔ اب علاج نہیں کیا، کینسر کا مرض ہے یا کوئی اور اس طرح کے ہیں، اور اسی طرح ہی انتقال ہو جاتا ہے، تو کیا اس شخص کو یہ کہیں گے کہ اس نے خود ہی اپنے آپ کو ہلاکت میں ڈالا، یا دوسرے لفظوں میں خودکشی کہہ لیں؟
اللہ تبارک و تعالیٰ نے قرآن مجید میں ارشاد فرمایا، لا یکلف اللہ نفسا الا وسعها، اللہ تبارک و تعالیٰ انسان کو اس کی طاقت سے زیادہ چیز کا جو ہے مکلف نہیں بناتا۔ تو یہ تو سمپل سی بات ہے کہ جس شخص کے پاس جو ہے وہ علاج کے لیے پیسے نہیں ہیں، مہنگے علاج بھی چھوڑ دیں، سستا علاج بھی غریبوں کی جو ہے وہ پہنچ میں اگر نہیں ہے جن کی، تو ان وہ اگر اس وجہ سے علاج نہیں کروا پاتے تو کوئی ان کے اوپر گناہ جو ہے وہ نہیں ہے، بلکہ پہنچ میں ہونے کے باوجود بھی اگر کوئی شخص جو ہے وہ علاج نہیں کرواتا،
ٹھیک ہے،
بعض لوگ ڈرتے ہیں کہ نہیں بھائی ہمیں یہ آپریشن جو ہے وہ نہیں کروانا، جیسے بعض آپریشن میں ڈاکٹرز کہہ دیتے ہیں کہ بھائی 80% بچنے کے چانسز نہیں ہیں، 20% چانسز ہیں، آپ رسک لے لیں۔
جی جی،
تو اب وہ کہتے ہیں کہ بھائی 80% تو جو ہے وہ میں مر نہ جاؤں کہیں اس آپریشن سے، تو لہٰذا جتنا جی رہا ہوں اتنا ہی صحیح ہے۔ تو یوں بھی، اور خاص طور پہ جو بعض بڑی عمر کے بزرگ لوگ ہوتے ہیں وہ ان معاملات کے اندر جو ہے وہ ڈرتے ہیں اور وہ اس چیز کی طرف نہیں بڑھتے، منع کر دیتے ہیں، یا بسا اوقات ان کے جو دیگر احباب ہوتے ہیں وہ منع کر دیتے ہیں۔ تو ان تمام چیزوں کے اندر یہ بات یاد رہے کہ علاج کے حوالے سے، جیسا کہ ہم نے اپنے پچھلے سلسلے میں بھی گفتگو کی کہ علاج کرانا سنت سے ثابت ہے، جائز طریقہ علاج سے علاج کرانا جائز ہے، لیکن علاج کرانا واجب نہیں، کیونکہ علاج کے ذریعے سے شفا کا حصول جو ہے وہ ایک ظنی چیز ہے، یقینی نہیں ہے۔ جس چیز کے بارے میں یقین ہو بھی، اپنی میڈیکل کی آپ جو ہے وہ اگر ٹرمینالوجیز کے اندر بات کریں کہ جناب 100% اس کا علاج کامیاب ہوتا ہے،
صحیح،
تو وہاں بھی جو ہے وہ ناکامی کے چانسز جو ہے وہ ممکن ہے۔ کیوں؟ کیونکہ عقیدہ یہ ہے کہ شفا دینے والی ذات اللہ تبارک و تعالیٰ کی، تو جب حکم الہی ہوگا تو ہی شفا ملے گی، خود اس دوا میں اس علاج میں کوئی ایسی چیز نہیں ہے کہ وہ بندے کو شفا دے دے،
ٹھیک ہے؟
تو لہٰذا جب یہ بات اپنی جگہ پر موجود ہے، ایک عقیدہ بھی یہ موجود ہے، تو اس کا نتیجہ یہ نکلتا ہے کہ علاج کے ذریعے سے شفا کا حاصل ہونا یہ ایک ظنی چیز ہے، یہ 100% جو ہے وہ یقینی نہیں ہے۔ تو جب یقینی نہیں ہے تو اس صورت میں اگر کوئی شخص جو ہے وہ اس علاج کو اختیار نہیں کرتا یا اس دوا کو استعمال نہیں کرتا تو اس کی وجہ اور پھر اس کی وجہ سے اس کا انتقال ہو جاتا ہے، تو اس کے اوپر خودکشی کا کوئی حکم نہیں لگتا اور نہ ہی وہ گناہ گار ہوگا،
ٹھیک ہے؟
یا کوئی شخص جو ہے وہ تکلیف برداشت جو ہے وہ کر رہا ہے، تو اس کے لیے یہی کہا جائے گا کہ جو ہے وہ اگر وہ تکلیف برداشت کر رہا ہے، اس پر جو ہے وہ صبر کر رہا ہے، تو اللہ تبارک و تعالیٰ اسے اس تکلیف پر صبر کرنے کا اجر و ثواب جو ہے وہ عطا فرمائے گا، علاج نہ کرنے کی وجہ سے وہ گناہ گار نہیں ہوگا۔ تو یہاں یہ بات جو ہے وہ خاص طور پر جو ہے وہ آتی ہے، بسا اوقات بعض اس طرح کے علاج ہوتے ہیں، جیسے میں نے کہا کہ آپریشنز ہوتے ہیں، اس کے اندر لوگ جو ہے وہ ڈر رہے ہوتے ہیں، या डॉक्टर्स ही कह देते हैं कि भाई इतने परसेंटेज जो है वो कामयाबी के चांसेस हैं, ना इतने नाकामी के। अब ऐसे वक्त अमूमी तौर पे बाज लोग सवाल करते हैं फ़ोन करके कि बताएं कि हम अपने वालिद साहब का ये ऑपरेशन करवाएं या ना करवाएं। तो इस सूरत के अंदर बिल्कुल इख्तियार है कि आप जो है वो करवा भी सकते हैं। ऐसा अच्छा। नहीं है कि आप बोलें कि नहीं जनाब करवाने जा रहे हैं 80% जो है वो नाकामी के चांसेस हैं तो ये कहीं करवाना हमारे लिए नाजायज़ ना हो जाए। नहीं, ऐसा नहीं है, आप करवा भी सकते हैं और अगर नहीं भी करवाते तो भी गुनाह नहीं है। हाँ, अगर कोई ऐसा इलाज है कि जनाब पता है कि उसके अंदर कामयाबी का कोई 1% भी चांस नहीं है,
ठीक,
तो उसको करवाने की फिर इजाज़त नहीं होगी कि वो सीधा सीधा जो है वो बंदे को हलाकत के ऊपर पेश करना है।
ठीक है, अच्छा, वो वाली सूरत। अच्छा, भी इससे मिलती जुलती आजकल वेंटिलेटर पर होते हैं बाद मरीज, इसमें बड़ी तशवीश होती है लोगों को कि अगर एक दिन गुजर गया, दूसरा दिन गुजर गया, तीसरा दिन, आपको पता है कि ये स्टेज मरीज के हवाले से भी आती भी उस वक्त है जब बिल्कुल ही उसके ऐसे हालात और कैफियत हो जाए। अब लोग परेशान होते हैं और डॉक्टरों की तरफ से या हॉस्पिटल के अमले की तरफ से उनको डराया भी जा रहा होता है कि आपने उतारा तो ये चल बसेंगे और कोई उम्मीद भी उनको नहीं लग रही होती। अब कितनी देर इंतजार करते रहें? अब लोग बसावकत फ़ोन करते हैं, दारुल उलूम में भी पूछते हैं कि भाई हमने अगर उतार लिया और ये इंतकाल कर गए तो अब इसका भी कोई हम पर गुनाह लाजिम आएगा या हम इसी को बर्दाश्त करते रहें, वेंटिलेटर पे रखें, ज़ाहिर है उसके रोज़ के चार्जेस भी बहुत ज़्यादा होते हैं, बिलखसूस प्राइवेट हॉस्पिटलों में एक अच्छे खासे उसके पैसे भी लग रहे होते हैं
जी।
तो ये ख़त्म करवा के उनको कहना भी ठीक है आप वेंटिलेटर से उतार दें, क्या करें
जी? वेंटिलेटर के अंदर भी यही है कि बिल्कुल वेंटिलेटर पर से जो है वो हटाया जा सकता है, चाहे इस्तेताअत में हो आपके वेंटिलेटर का खर्चा बर्दाश्त करना या ना हो, दोनों ही सूरतों के अंदर वेंटिलेटर के ऊपर ही जो है वो मरीज को बाकी रखना लंबे अरसे तक ये कोई ज़रूरी चीज़ नहीं है। अगर आप जो है वो समझते हैं डॉक्टर्स की राय के मुताबिक कि हाँ इनका शिफा याब होना जो है वो मुमकिन है तो आप बिल्कुल कंटिन्यू भी जो है वो उसे कर सकते हैं वेंटिलेटर को, जबकि आपकी जेब भी जो है वो अखराजात भी इजाज़त दें। और अगर जेब इजाज़त नहीं दे रही या डॉक्टर्स ये कहते हैं कि नहीं ये अब आप ऐसे रखें तो इतने दिन रखे रहें लेकिन अब इनके शिफा याब होने की कोई उम्मीद नहीं है, तो वेंटिलेटर हटाना ये दर हकीकत उस मरीज को अपनी जानिब से मारना नहीं है।
ठीक है,
यानी बाज़ लोगों के जहन में ये कि जनाब मिसाल के तौर पर उसको सांस आ रही है और हम सांस हटा देंगे तो वो मर जाएगा, तो ये उन मानों में नहीं है कि आप किसी मरीज को जानबूझ के जो है वो मार रहे हैं, क्योंकि किसी भी इंसान की जो ज़िंदगी है वो नेचुरल ज़राए के साथ जो है वो चल रही है, तो जो मस्नूई चीज़ें हैं उनके वो अहकाम नहीं है जो एक नेचुरल ज़राए के हैं। तो लिहाजा अगर आप जो है वो किसी का वेंटिलेटर हटा देते हैं तो इसमें शरई एतबार से कोई कबाहत नहीं है। हाँ, अलबत्ता यहाँ पर एक पहलू पेश नज़र रखना ज़रूरी है कि कभी भी इस तरह का कोई फैसला अपने मरीज से मुतालिक अकेले नहीं करना चाहिए, कम अज़ कम दीगर वुरसा को एतमाद में लेकर करें, वरना कल को ये ना हो कि इनके ऊपर ही जो है वो दर्जनों किस्म के जो है वो इल्ज़ाम तोहमतें लग जाएं कि जनाब तुमने जो है वो उसको जल्द मारने के चक्कर में ये फैसला जो है वो लिया। तो लिहाजा बेहतर ये है कि अपने जो भी आयज़ा अक्रीबा हैं, करीबी हैं, वारिसीन हैं, उनके साथ मशवरा करके फिर जो है वो इस तरह का कोई कदम उठाना।
ज़ाहिर है वालदा है तो दीगर आप भाइयों से, बहनों से, उनसे मुशावरत कर लेनी चाहिए, बतौर ख़ास वालिद होते हैं और घर के इस तरह के कई अफराद होते हैं तो उनसे राय ले लेना ये एक बेहतर है और बाद वाले झगड़े भी उनसे भी बचत हो जाएगी। कुछ मैसेज भी हैं, चाहूँगा यहाँ से ही कुछ शामिल कर लिया जाए। ये कह रहे हैं कि गुसल की हालत में अभी गुसल करना है, ज़ाहिर इलाज मुआलजा तो है लेकिन साथ साथ शरी मसाइल दीगर भी पूछते हैं, तो उस सूरत में नापाकी की सूरत में कुरान की तिलावत या कुछ आयतें वगैरह पढ़ी जा सकती हैं?
जब किसी भी शख्स के ऊपर गुसल फ़र्ज़ हो तो उसे कुरान करीम न छूना जायज़ है और ना ही ज़बानी तिलावत करना जायज़ है।
अच्छा।
तो लिहाजा ज़बानी भी कुरान करीम की आयात तिलावत नहीं कर सकते, हराम है। हाँ, अलबत्ता वो आयात कुरानिया जिनमें हमद व सना का माना पाया जाता है, अल्लाह तबारक व ताला की तारीफ़ हमद व सना के पाई जाती है, ان آیات طیبات کو بطور حمد و ثنا پڑھنا وہ جائز ہے. جیسے آیت الکرسی ہے بطور وظیفہ لوگ جو ہے وہ پڑھتے ہیں حمد و ثنا کی نیت سے جو ہے وہ پڑھتے ہیں, تو آیت الکرسی حمد و ثنا کے طور پر پڑھتا ہے تو یہ جائز ہے, اس کے اندر جو ہے وہ حرج نہیں ہے. اسی طریقے سے سورہ اخلاص ہے, اس میں جو شروع میں لفظ قل ہے وہ لفظ قل اگر ہٹا کر جو بعد والے الفاظ ہیں وہ کوئی جو ہے وہ بطور حمد و ثنا پڑھتا ہے تو پڑھ سکتا ہے.
کل کل کو ہٹا کر
لفظ کل کو جو ہے وہ
ٹھیک ہے. یہ اس میں کوئی خاص حکمت ہے کل کے بغیر؟
کل جب آپ کہہ دیں گے تو اب وہ حمد و ثنا کے لیے نہیں رہی بلکہ اب وہ بطور قرآن ہونا اس کا متعین ہو گیا
کلمہ کل سے.
جی کلمہ کل سے. تو اس لیے جو تین کل شریف ہیں قل ہو اللہ احد, قل اعوذ برب الفلق, قل اعوذ برب الناس, ان تینوں کو تو جو ہے وہ آپ لفظ قل کے بغیر بنیت حمد و ثنا بنیت دعا جو ہے وہ پڑھ سکتے ہیں. چونکہ سورہ کافرون وہ بھی ایک قل ہے قل یا ایھا الکافرون, اس میں حمد و ثنا کا معنی نہیں پایا جاتا, اس لیے اس کو جو ہے وہ لفظ قل کے بغیر بھی پڑھنے کی اجازت نہیں.
ٹھیک ہے. سورہ کوثر کے بارے میں کل کسی نے پوچھا, اور ویسے سورہ کوثر رزق میں برکت کے لیے پڑھی جاتی ہے اور وظیفہ مشہور لوگوں میں ہے اور وہ اس کا ورد کرتے ہیں, تو اس سورت کو اس کے اندر بھی کوئی دعا یا ایسا پہلو ہے کہ اس کو پڑھا جا سکے جبکہ بظاہر اس میں حمد اور کوشش میں؟
جی بظاہر تو اس کے اندر جو ہے وہ نہیں ہے کوئی حمد و ثنا کا معنی نہیں,
نہ دعا ہے اس
نہ دعا ہے نہ حمد و ثنا ہے,
تو یہ قرآن کے لیے اس طور پر متعین.
کسی نئی اگر آپ آیت کے بارے میں پڑھنا چاہتے ہیں تو علماء سے پوچھ لیں, کیونکہ عام آدمی تو اس چیز کو جج نہیں کر سکے گا کہ اس میں حمد و ثنا کا معنی ہے. ہاں بعض ہیں جس کے بارے میں علماء نے بیان کر دیا, جیسے سورہ حشر کی آخری آیات ہیں هو اللہ الذی لا الہ الا هو, وہ جو ہے وہ اللہ تبارک کے حمد و ثنا پر جو ہے وہ مشتمل ہے. اسی طرح اور بعض قرآن کریم کی آیات ہیں جو عموماً جو ہے وہ دعا وغیرہ کے اندر جو ہے وہ پڑھی جاتی ہیں, جیسے ربنا ظلمنا ربنا فاغفر لنا, تو یہ دعاؤں کے طور پر ان کے اندر دعا کا معنی جو ہے وہ پایا جاتا ہے. تو جو اس طرح کی مشہور دعائیں معصورہ ہیں وہ تو آپ جو ہے وہ پڑھ سکتے ہیں بنیت و حمد و ثنا. کوئی الگ سے کوئی آپ پڑھنا چاہ رہے ہیں تو پھر اس کے بارے میں علماء سے رہنمائی لے لیں کہ کیا یہ آیت یا یہ صورت میں بطور حمد و ثنا یا بنیت دعا پڑھ سکتا ہوں یا نہیں.
ٹھیک ہے. کوئی کال بھی ریڈی ہیں تو بڑھتے ہیں, دیکھتے ہیں ناظرین کیا پوچھنا چاہتے ہیں.
میں نے انشورنس کروائی ہے, مفتی صاحب سے یہ پوچھنا تھا کہ انشورنس جس آدمی سے کرائی ہے انہوں نے بولا ہمارے پاس فتویٰ ہے کہ یہ انشورنس حرام نہیں ہے, تو آپ انشورنس کر لیں, اگر کچھ بھی اگر گناہ ہوئے گا مجھے ہوئے گا. جنہوں نے انشورنس کروائی ان کے پاس فتویٰ بھی تھا, ہم لوگوں نے ابھی انشورنس کروا لی ہے, تو ابھی کیا ہے یہ انشورنس حرام ہے حلال ہے کیا ہے؟ انشورنس کرائی ہے اپنی انشورنس کرائی ہے.
ٹھیک ہے. مزید
محمد احمد سیالوی اجرا شاہ مقیم سے عرض کر رہا ہوں. مفتی صاحب سوال یہ پوچھنا ہے کہ نماز کے احکام میں جیسے واجبات لکھے ہیں تو ایک واجب یہ لکھا ہے کہ تشہد میں کوئی لفظ چھوٹ گیا غلطی سے چھوٹ گیا تو اس پر بھی سجدہ صاحب لازم ہے. اب کسی نے کسی اور واجب ترک ہونے کی بنا پر سجدہ صاحب کیا اور سجدہ صاحب کر لینے کے بعد اس سے تشہد میں کوئی لفظ چھوٹ گیا اور غلطی سے چھوٹ گیا, تو کیا اس پر پھر اس کو سجدہ صاحب کرنا ہوگا یا نہیں؟
سجدہ صاحب کے بعد پھر صاحب. ٹھیک ہے جی, اس کو بھی شامل کرتے ہیں. پہلا سوال انشورنس کیا
انشورنس تو ناجائز اور حرام ہے کہ سود اور جوئے کا مجموعہ ہوتا ہے. لیکن یہاں پر ایک اور بات کہ بعض لوگ دیکھیں کہ اپنے کاروبار کو پھیلانے کے لیے یا اپنے
کمیشن کو لینے کے لیے
اس قدر بڑی بات کہہ دیتے ہیں کہ یار اگر حرام ہے بھی تو میرے اوپر اس کا گناہ ہے. کس قدر جو ہے وہ سخت بات ہے کہ ایک تو آپ کو اس کے بارے میں مسئلہ نہیں معلوم, دوسرا اگر کسی بارے میں آپ کو 100% کنفرم ہے جب بھی یہ الفاظ کہنا کہ اگر گناہ ہے تو وہ میرے ذمے تم یہ کام کروا, یہ بہت جو ہے وہ سخت بات ہے اور جرأت و بے باکی کی بات ہے کہ اللہ تبارک و تعالی کی نافرمانی جو گناہ ہے وہ چاہے چھوٹا سا چھوٹا ہو اس کا بھی انسان عذاب نہیں سہ سکتا.
بالکل
رب کی ناراضگی جو ہے وہ ہرگز نہیں سہ سکتا, تو ایسا تو ہرگز نہیں کہنا چاہیے. اور یہاں پر دوسرے لوگوں کے لیے بھی جو ہے وہ مدنی پھول ہے کہ دیکھیں اگر کوئی شخص اتنی بڑی بات کہہ رہا ہے جب بھی آپ کو وہ کام کروانے کی اجازت تھوڑی ہے, उसके कहने से कहीं वो काम आपके लिए जायज थोड़ी हो जाएगा, या उसके कहने से उस काम का गुनाह आपकी तरफ से उसकी तरफ ट्रांसफर थोड़ी हो जाएगा।
बिल्कुल,
उस शख्स की हैसियत क्या है। मिसाल के तौर पर आपने किसी के इस तरह कहने से कोई गलत काम कर लिया तो क्या कल कयामत में अल्लाह तबारक व तआला के यहाँ ये जवाब दे के आप फारिग हो जाएंगे कि जनाब इसने कहा था कि गुनाह है, तो अल्लाह तबारक व तआला पहला सवाल तो यही कर लेगा कि भाई तुमने इससे पूछा क्यों, ये कौन था जिससे तुम पूछने गए, क्या ये जो है वो अहल था, ये आलिम था, ये मुफ्ती था। तो जिससे सवाल पूछना चाहिए, जिसकी बात पर अमल करने का कुरान ने कहा फसअलू अहले ज़िक्र इन कुंतुम ला तअलमून, तो अहले ज़िक्र से पूछें, जो उलमा हैं उनसे मसला पूछें, ना ये कि हर शख्स से जो है वो मसला पूछ के उसके ऊपर जो है वो अमल कर रहे हों। तो इंश्योरेंस नाजायज़ है, नाजायज़ और गुनाह है कि इसमें सूद का अंसर पाया जाता है। यहाँ पर कई लोगों को इस तरह गुमराह करने की कोशिश की जाती है कि इसमें जो पैसे हम आप देते हैं वो हम कारोबार में लगाते हैं, उससे प्रॉफिट होता है, वो आपको देते हैं, इसलिए प्रॉफिट अप एंड डाउन होता है। ये सारी बातें अपनी जगह पर हैं, लेकिन बात ये है कि जो आप रकम दे रहे हैं वो रकम कर्ज है, और उसके कर्ज होने की बुनियादी दलील ये है कि कभी भी इंश्योरेंस कंपनी आपके दिए हुए पैसों में से कम करके आपको नहीं देगी। ऐसा नहीं होगा कि वो कहें जनाब हमारे कारोबार में लॉस हो गया था और आपने 1 लाख जमा करवाए तब आपके 75,000 बचे, ये ले लीजिए आप।
बिल्कुल,
ऐसा कभी भी नहीं होगा। जिस दिन ये कर देंगे उस दिन कोई उनके पास नहीं होगा।
बिल्कुल,
तो लिहाजा इससे ये पता चला कि वो कर्ज है, कि उसके अंदर इस बात की गारंटी है कि आपकी रकम में नुकसान नहीं होगा। और जब भी किसी रकम को आप किसी शख्स को देते हैं और गारंटी ये होती है कि मेरी रकम सेव रहेगी, इसमें कोई नुकसान नहीं होगा और इसके ऊपर मुझे नफा मिलेगा, तो इसका मतलब असल रकम में जब नुकसान का कोई पहलू नहीं है तो वो कर्ज है, और उसके ऊपर जो नफा दिया जाएगा चाहे वो फिक्स हो या अनफिक्स हो, चाहे कारोबार में लगा कर दें चाहे बगैर कारोबार में लगाए दें, चूंकि आपको नफा वो कर्ज पर दे रहे हैं लिहाजा वो सूद है और सूद हराम है।
ठीक है, ये आपके जवाब के दौरान ही यही मसला भी आया कि बैंक में भी फिर पैसे रख के उससे ऊपर जो लिया जाता है वो भी यही,
बैंक के अंदर भी जो आप पैसा रखवाते हैं उसमें भी यही होता है, गारंटी होती है कि आपके अपने पैसे कहीं नहीं जाएंगे, वो तो सेव रहेंगे, उसके ऊपर वो नफा देते हैं। पहले फिक्स दिया जाता था, फिर किसी ने शायद सुन लिया होगा कि जनाब फिक्स हराम है, तो अब वो कहते हैं जनाब हम आपको जो है अनफिक्स देंगे, कभी
इतना।
हालांकि फिक्स अनफिक्स का मैटर नहीं है, बल्कि पीछे जो अक्द है वो बुनियादी चीज है, कि पीछे अक्द कर्ज का है और कर्ज के ऊपर जो भी नफा कंडीशनल है मशरूत है वो सूद है और सूद हराम।
ठीक है, ये बड़ी अजीब बात है जो इन्होंने भी की है, इनको भी दायरे किसी ने कहा कि भाई मेरे ऊपर आने दे, अगर कोई भी मसला है तो मेरे ऊपर आने दे। तो दीनी तौर पर आदमी ये सोच लेता है कि हाँ यार ये कह रहा ना अपने जिम्मे ले रहा है तो शायद इसी के जिम्मे चला जाएगा। यही अगर दुनियावी कोई डील हो और कोई ऐसा मामला हो तो क्या ये आगे पीछे कुछ नहीं पूछेगा इससे आदमी? ये नहीं ये कहे कि ये कोई किसी को अपने लाखों रुपए दे दे, वो कहेगा यार आप मेरे ऊपर छोड़ दो, तो क्या ऐसी छोड़ देगा उसको? कतन नहीं छोड़ेगा। तो मदनी चैनल के नाज़रीन इन चीज़ों का ख्याल रखना चाहिए। दाऊद सामी की अल्हम्दुलिल्लाह दारुल इफ्ता अहले सुन्नत की ये जो सर्विसें हैं, आप दिन के औकात कार में 10 बजे से लेकर 4 बजे तक इस दौरान आप फोन कर सकते हैं। इस तरह का जो भी आपको अर्जेंट मामला हो, कोई मामला दरपेश है ज़ाहिर है जैसे आपने बताया, तो आप यहाँ पर उसकी जो है वो तस्दीक कर सकते हैं कि अगर आपको कोई किसी आलिम का भी नाम ले रहा है, कोई आपके हाथ में पर्चा पकड़ा रहा है, उसकी ये नहीं पता कि वाकई वो फतवा है या नहीं है, या आया कि अथेंटिक भी है कि नहीं है, दारुल इफ्ता अहले सुन्नत की वेबसाइट, इस पर इस तरह के जो आम मैटर्स होते हैं और जो बिलखसूस महीना चल रहा होता है उसके हवाले से भी बहुत से ऐसे फतावा जात आपको बिल्कुल तफसीली और डिटेल के साथ वो फतावा आपको मिल जाएंगे। तो दरअसल सुन्नत की वेबसाइट का आप उसका भी विजिट कीजिए, एप्लीकेशन अपने पास आप एंड्रॉयड के अंदर वो डाउनलोड करें, वहाँ पे भी तकरीबन हर रोज़ ही कोई ना कोई फतवा वो अपलोड किया जाता है, आपको नोटिफिकेशन उसका मौसूल होगा। तो यूँ हम इल्मे दीन सीखते रहेंगे तो इंशाल्लाह कई गलतियों से भी वो महफूज रह जाएंगे। दूसरा सवाल कफील साहब इनका ये था, वाजिब छूट जाए सजदा साहब है, तो कहते हैं कि सजदा साहब करने के बाद अब कोई वाजिब छूटा है तो फिर सजदा साहब है?
तकरार सजदा साहब नहीं है, क्योंकि अगर तकरार सजदा साहब होगा तो हो सकता है कि जब दूसरी के बाद फिर उठे फिर तीसरी में फिर कोई वाजिब छोड़ दें, तो फिर यही काम होता रहेगा, बार बार सजदा साहब ही होता रहेगा। تو تکرار سجدہ صحو نہیں ہے. اگر جو ہے وہ پہلا ایک سجدہ صحو کر لیا اس کے بعد کوئی واجب چھوٹا ہے تو اب اگر تو یاد آ گیا ہے تو ٹھیک ہے اسے جو ہے وہ درست کر لیں وہیں پر ہی اسی مقام پر. یاد نہیں آیا آگے بڑھ گئے سلام پھیر دیا تو اب جو ہے وہ دوبارہ ان کو لوٹنے کی یا اس نماز کو دہرانے کی یا سجدہ صحو کرنے کی حاجت نہیں ہے, وہ نماز ہو جائے گی.
لا صحو فی الصحف کے صحف میں اب مزید صحو نہیں ہے, یہ بھی اللہ رب العالمین کی طرف سے ہے کہ اس طرح کی غلطیوں کو وہ معاف بھی فرمایا گیا ہے. نماز میں بھول سے کوئی غلطی ہو رہی ہے, واجب چھوٹ رہا ہے تو سجدہ صحو کا ہمیں آپشن وہ دے دیا ہے. اور اسی طریقے سے اچھا کچھ بعض اوقات لوگ پوچھ رہے ہوتے ہیں تسبیحات رہ گی سنتوں کا ترک ہو گیا اس پہ بھی سجدہ صحو ہوگا؟
سجدہ صحو جو ہے وہ واجب کے چھوٹنے پر ہوتا ہے اور واجب کی تاخیر پر بھی ہوتا ہے, اسی طریقے سے فرض کی تاخیر پر بھی جو ہے وہ ہوتا ہے. لیکن اگر سنت چھوٹ گئی جیسے سبحان ربی العظیم یا سبحان ربی الاعلیٰ جو ہے وہ سجدے میں تین بار پڑھنا تھا, دو بار جو ہے وہ پڑھا یا ایک بار پڑھا, یا مثال کے طور پہ کھڑے ہوتے ہوئے سمیع اللہ لمن حمیدہ کی جگہ اللہ اکبر کہہ کر کھڑے ہو گئے,
صحیح,
تو ان وجوہات کی بنا پر سجدہ صحو لازم نہیں ہوتا. سنت یا مستحب اگر چھوٹ جائے تو اس کی وجہ سے سجدہ صحو لازم نہیں ہوتا.
ٹھیک ہے, کچھ کال بھی لیتے ہیں بلکہ ویڈیو کال بھی وہ ریڈی ہے اور دیکھتے ہیں ناظرین کیا پوچھنا ہے.
میرا سوال یہ ہے کہ کیا ہم کسی مریض کو زکوٰۃ کی رقم سے دوائیاں یا اس کی جو ضروریات ہے کیا دے سکتے ہیں؟ اس سلسلے میں علماء دین کیا فرماتے ہیں؟ جواب ارشاد فرمائیں.
زکوٰۃ کی رقم سے علاج کرنا اور یا ادویات ہی لے کر دے دینا, دونوں طرح کے معاملات ہوتے ہیں. بس اوقات ہاسپٹل کے بل دے دیے جاتے ہیں, اسی طرح ٹیسٹ کروائے جاتے ہیں تو ان کی فلاں جگہ جا کے آپ کروا لیں اور بل ہمیں دے دیں, ہم بل آپ کا پے کر دیں گے. تو زکوٰۃ کی ادائیگی کے لیے کیا ضروری ہے؟
دیکھیں زکوٰۃ کی ادائیگی کے لیے بنیادی طور کے اوپر آپ کا کسی مستحق کے زکوٰۃ کو مال کا مالک بنانا ضروری ہے.
اچھا,
کہ آپ مال کا مالک اسے بنائیں گے اور اس کے قبضے میں دیں گے. اب اگر آپ مال اسے نہیں دیتے, سروسز جو ہے وہ آپ اسے دیتے ہیں, تو یہ در حقیقت مال کا مالک بنانا نہیں ہوا.
سروس سے مراد؟
سروس سے مراد یہ کہ مثال کے طور پہ آپ جو ہے وہ اس مریض کو کہتے ہیں کہ ہم آپ کا مفت میں جو ہے وہ ان مان ڈاکٹر کہے میں مفت میں تمہارا علاج کر دوں گا اور اس کی جو فیس ہے
معاف کر دیں گے,
وہ جو ہے وہ زکوٰۃ میں سے جو ہے وہ ڈیڈکٹ کر لے گا, یا وہی جو اپنے سے آپ نے کہا لیبورٹری ٹیسٹ ہے وہ کروائے تو اس کے پیسے جو ہے وہ زکوٰۃ میں سے ڈائریکٹ ہی جو ہے وہ ادا آپ جو ہے وہ کر دیں. تو یہ گویا کہ آپ اس کو سروسز جو ہے وہ فری میں دے رہے ہیں لیکن آپ اسے کسی مال کا مالک نہیں بنا رہے, تو یہ جائز نہیں ہے. اس طرح جو ہے وہ زکوٰۃ ادا نہیں ہوگی.
اچھا,
ہاں اگر مال کا مالک بنا دیا تو مال سے مراد فقط پیسہ نہیں ہوتا, کوئی بھی چیز جو کہ مال ہوتی ہے, مال یعنی کہ وہ اس کی طرف لوگوں کا میلان ہوتا ہے, لوگ اسے جمع کر کے رکھتے ہیں, تو وہ تو دوا بھی ان مانوں کے اندر مال ہے. کہ جناب اگر آپ پوچھیں جو فارمیسی والے ہوتے ہیں وہ کہیں گے ہمارا یہ سارا مال ہے, اتنے کا ہم نے یہ مال خریدا ہے.
ٹھیک ہے,
تو اب وہ دوا بھی مال ہے, تو وہ اگر دوا آپ نے اس کو دے دی کہ بھئی یہ دوا آپ کو میں نے دی,
ٹھیک,
اور وہ مستحق کے زکوٰۃ ہے, تو مارکیٹ کے اندر جتنی ویلیو جتنی اس دوا کی ویلیو ہے جو قیمت بنتی ہے اس اعتبار سے آپ کی زکوٰۃ ادا ہو جائے گی. اگر آپ نے مثلا 4000 کی دوا خرید کے دی ہے مارکیٹ سے اسے اور مارکیٹ میں واقعی 4000 کی ہی ہے تو ٹھیک ہے, آپ کی 4000 کی زکوٰۃ ادا ہو گئی جبکہ آپ نے مستحق کے زکوٰۃ کو دی ہو.
ٹھیک ہے, یعنی دوائی دینے سے ہوگی تو یہ بقیہ فیسیں یہ کون کہاں سے دیں گے؟
جی اس کا حل یہ ہے کہ اس کے لیے آپ کو پیسے اسی شخص کو جو ہے وہ دینے ہوں گے کہ آپ انہیں جو ہے وہ پیسے دے دیں کہ جناب یہ پیسے جو ہے وہ آپ لے لیجئے, اور جب وہ پیسے اپنے ہاتھ میں لے لیں پھر اسے کہہ دیں کہ ٹھیک ہے آپ جو ہے وہ ہمیں واپس دے دیں ہماری فیس کی مد میں. مثال کے طور پہ لیبورٹری کے اوپر کوئی شخص بیٹھا ہوا ہے, اس کے پاس زکوٰۃ کے پیسے رکھے ہوئے ہیں, کسی نے دیے ہیں کہ یار جو ضرورت مند غریب آئے اسے جو ہے وہ آپ زکوٰۃ کے پیسوں سے اس کو فری جو ہے وہ ٹیسٹ کر دیجئے گا. تو اب اس کا حل یہ ہو سکتا ہے کہ مثال کے طور پہ کوئی شخص آیا, اس نے کہا کہ بھائی 1000 روپے کا میرا ٹیسٹ, یہ ٹیسٹ کروانا ہے,
صحیح,
اس نے بتایا 1000 روپے کا ٹیسٹ ہے, اب وہ کہتے ہیں میرے پاس تو 1000 روپے نہیں ہے, آپ کے پاس کوئی زکوٰۃ کی صورت ہے؟ یا یہ خود ہی کہہ دیتا ہے کہ بھائی جو ہے وہ आप मुस्तहिक ज़कात अगर हैं तो मैं आपकी ज़कात से तरकीब कर देता हूँ, और वाकई गालिब गुमानी से हो जाए कि वो मुस्तहिक ज़कात है, तो अब ये उसे 1000 रुपये दे दे कि यार ये 1000 रुपये ज़कात के आप ले लें। अब उसने 1000 रुपये ले लिए, अब ये उसे कहे कि भाई ये टेस्ट है, अब आप मुझे टेस्ट के जो पैसे जो है वो दे दें।
सब वो असल में बेसिक तो हॉस्पिटलों में जो ज़ाहिर है इनको भी शरीर रहनुमाई देनी चाहिए
जी।
इसके हवाले से कैश किसी के पास होता नहीं है आमतौर पे, जो हॉस्पिटलों में चल रहे हैं मामला। अब उसमें यही होता है कि ये वहाँ जाते हैं, फॉर्म भरते हैं, ठीक है भी अपना चैरिटी के अंदर से लिया इन्होंने, ज़कात की मद में लिया, लेबॉरेटरी में जाके जमा करा दिया, जो भी उसके यानी ये कागजी कार्रवाई होती है उसके वाले, ठीक है भी इसकी पेमेंट ज़कात में से कर दी जाए। आमतौर पर ये
आमतौर पर जो है वो ऐसा ही होता है, और उसकी वजह से कई जगह ज़कातें ज़ाया हो रही होती हैं दुरुस्त तरीक़ेकार के मुताबिक अदायगी ना करने की वजह से। तो लिहाजा अगर आप किसी हॉस्पिटल में हैं, इदारे में हैं, तो उसके मुख्तलिफ एक मैंने सिंपल आसान वे बयान किया, लेकिन अंडरस्टूड सी बात है कि बहुत मसाइल में ऐसा होता है कि उसका फिकही तरीका तो आसान होता है लेकिन उसका एग्जीक्यूशन साइड बसा अवकात प्रॉब्लम
हो जाते हैं
में जो है वो आ रहे होते हैं। तो अब फिर बाहमी मुशावरत से बैठ कर के वो कौन सा शरई तरीक़ेकार इख्तियार किया जाए कि जो शरान भी दुरुस्त हो,
ठीक है,
और एग्जीक्यूशन साइड पर सामने वालों के लिए भी जो है उसके ऊपर अमल करना आसान हो, तो उसके लिए फिर बाहमी मुशावरत के साथ बैठा जाता है, उनको फर्स्ट प्रपोजल बताया जाता है कि आप यूं करें, वो उसमें कहते हैं नहीं इसमें हमें ये प्रॉब्लम है,
बिल्कुल
बताया तो ये यूं नहीं इसके मुताबिक, तो आप यूं भी कर सकते हैं,
हल मौजूद है,
हल मौजूद
और भी हो सकते
हैं। इसके लिए ये है कि जो भी इदारे हैं, चाहे चाहे जो है वो लेबॉरेटरी वाले हैं, चाहे मेडिकल वाले हैं, चाहे जो है वो और दीगर अफराद हैं, तो आप जो है वो उन्हें बहरहाल उन्हें चाहिए कि पहले वो शरई रहनुमाई इसके ऊपर हासिल करें कि किस तरीके कार के मुताबिक हम मुस्तहिक के ज़कात मरीजों की जो है वो मदद कर सकते हैं। और ये भी जानना ज़रूरी है कि मुस्तहिक के ज़कात है कौन। बस औकात हमारे यहाँ मुस्तहिक के ज़कात का तायुन करने वालों को ही नहीं पता होता कि जनाब मुस्तहिक के ज़कात की तारीफ़ क्या है, उसकी क्या जो है वो कंडीशंस हैं कि उसको आप ज़कात दे सकते हैं या नहीं दे सकते, तो वो भी जानना ज़रूरी है ताकि आप उसकी रोशनी में जज कर सकें कि सामने वाला मुस्तहिक ज़कात है या नहीं।
यानी कितना अहम एक मामला, और आमतौर पे इसमें ज़कातें भी लोगों की होती हैं, लोगों ने आपको अमीन बनाया है, आप उनके वकील हैं, और ये फिर सारी जिम्मेदारी आप पर बनती है कि कोई आदमी किसी की रकम पैसा लेकर उसको के किसी भी चंदे की मद में या किसी भी मकसद के लिए लिए है, तो आप वकील हैं उसके, तो ये बकिया जिम्मेदारी ये आप पर है, उन्होंने आप पर एतमाद किया है, तो आपको शरी तकाजों के मुताबिक उसका आगे उनको खर्च करना ये ज़रूरी है। तो ऐसे कई अफराद हैं अल्हम्दुलिल्लाह जो आए बाकायदा, कफील साहब जिनके साथ मीटिंग हुई है, और पिछले दिनों लाहौर का भी एक बाकायदा उनका भी एक अदारा था वो, और इलाज मुआलजे के मामले में बड़े फाल थे, और तकरीबन लाखों क्या करोड़ों रुपए अखराजात होते हैं, लेकिन एक अच्छी खासी तवील मीटिंगें हुई और कई निज़ाम उनका अल्हम्दुलिल्लाह बेहतरी की तरफ आए, और जो मामला थे उसमें कि यहाँ गलती क्या पहलू है, यहाँ है, यहाँ है, तो उसमें इसलाह हुई है। तो इस तरह अगर आएंगे, करीब आएंगे, उलमाए दीन से राय लेंगे, तो मेरा ख्याल फ़ायदा तो होगा ना इसकी।
बिल्कुल ऐसा ही है, और दूसरी बात ये कि ये काम जो भी कर रहा होता है मकसद उसका सवाब होता है।
बिल्कुल,
तो जब आपको सवाब ही हासिल करना है तो फिर उस तरीक़ेकार के मुताबिक हासिल करें कि सवाब भी मिले और रब ताला भी राज़ी हो, और जिन लोगों की ज़कातों के आप अमीन हैं उनकी ज़कात भी दुरुस्त तरीके से अदा, वरना जो है वो ये सारा काम सवाब की नियत से कर रहे होंगे लेकिन उल्टा गुनाह अपने नामे आमाल में जमा कर रहे होंगे। और यहाँ पर ज़कात देने वालों पर भी लाजिम है कि ऐसे ही इदारों को ज़कात दें कि जिनके बारे में उन्हें पता हो कि इनका जो निज़ाम है वो शरीयत के मुताबिक ज़कात की अदायगी का है, वरना तो आपने ज़कात दे दी तो अब आगे उन्होंने अगर गैर शरई तरीके से ज़कात अदा की जिससे आपकी ज़कात अदा नहीं हुई, तो वो तो गुनाहगार हुए हुए लेकिन आप भी साथ में हुए, क्योंकि आपने ज़कात उनके हैंडओवर करने से पहले जिसको आप वकील ज़कात बना रहे हैं, अदायगी ज़कात का वकील बना रहे हैं, तो आप कम से कम उसके अंदर देखे होते हो कि वो इस बात की सलाहियत भी रखता है, शरई मसाइल भी इस चीज़ के जानता है या नहीं जानता, फिर ही आपको उसे जो है वो ज़कात देनी चाहिए।
ठीक है, माशाल्लाह ज़कात के भी मसाइल आकाम वो चल रहे हैं, साथ साथ इलाज मुआलजा का हमारा मौजू भी था, और मुझे पता था कि ज़कात का इसमें कुछ ना कुछ सवालात वो ऐड होंगे। तीन तरह के मामलात हैं जिसमें लोगों اکثر زکوٰۃ کے حوالے سے میں جو سمجھا ہوں کہ جس میں بعض اوقات کیا اکثریت ایسی ہے کہ وہ غلطی کھا جاتی ہے، علاج، مکان، شادی، یہ عام طور پر لوگوں کو مانگنے والے پر یا بیان کرنے والے پہ ایک طرح کا ترس ہوتا ہے، اٹھا کر دے دیتے ہیں۔ مکان کے لیے کہ بھئی میرے پاس 10 لاکھ ہیں، 15 لاکھ ہیں، اس میں تو مکان نہیں آتا۔ اب سامنے والا کہتا ہے 15 لاکھ تو اس کے پاس ہیں، چلو ابھی 5 لاکھ اور دے دو، کہیں اپنا فلیٹ کوئی ایسا کوئی چیز دیکھ لے گا، 15-20 لاکھ۔ اب 15 لاکھ کا وہ مالک ہے، وہ بھی 5 لاکھ اپنی زکوٰۃ کی مد میں دے کر اس کو، اور گویا کہ اپنی زکوٰۃ اس طور پر وہ ضائع کر رہا ہے اور اس کی زکوٰۃ ادا نہیں ہوگی۔ اچھا، علاج میں بھی اس طرح کے معاملات ہوتے ہیں کہ وہ اب بھی اس شریف فقیر کی کیٹیگری میں نہیں آ رہا ہوتا، اور بظاہر موجود نہیں ہے لیکن زیورات کی صورت میں، کچھ اور کرنسی کی صورت میں وہ مال اس کی ملکیت میں ہے، پلاٹ کی صورت میں یا زائد ضرورت مکانات، کئی چیزیں ہوتی ہیں، تو آدمی اس کو نہیں بیچتا لیکن وہ لوگوں سے سوال اس طرح کے کر رہے ہوتے ہیں۔ اچھا، شادی کا معاملہ ہوتا ہے تو شادی میں بسا اوقات ایسا ہوتا ہے کہ جس کے یہاں شادی ہونی ہوتی ہے 52.5 تولے چاندی کے برابر رقم کوئی زیادہ نہیں ہوتی، یا ایسا حاجت سے زائد سامان وہ تو جمع ہو ہی جاتا تقریباً، کوئی کوشش کر رہے ہوتے ہیں اتنے سالوں سے، تو وہاں بھی ایسے مسائل آتے گئے۔ تو مدنی چند کے ناظرین، میں منع نہیں کر رہا کہ زکات علاج میں نہ دی جائے، زکات مکان کی خریداری میں یا شادی میں، لیکن یہ ضرور کہوں گا کہ آپ دے رہے ہیں، پیسہ آپ کا ہے، وہ چلے ہی جانا ہے اگر آپ نے دے دیا، لیکن آپ زکوٰۃ کی مد میں دے رہے ہیں تو آپ زکوٰۃ کے حوالے سے تھوڑا سا سنجیدگی سے سوچ لیں، کچھ معلومات لے لیں، ادھر سے بھی پوچھ لیں، پھر کسی عالم دین مفتی صاحب سے پوچھ لیں کہ میں یہ پیسہ یہاں پر اپنا زکوٰۃ کے حوالے سے وہ لگانا چاہتا ہوں، میری زکوٰۃ ادا ہو سکتی ہے یا ادا نہیں ہوگی۔ ایک ایسا شخص کفیل میں، کئی سال پہلے کی بات ہے کہ وہ اس نے اپنے پیسے جمع کیے زکوٰۃ کی مد میں، اس کے پاس اس کی اپنی سالانہ زکوٰۃ لاکھوں روپے میں ہوگی یا 2-3 لاکھ روپے تو تھی۔ اب ہوا کیا معاملہ کہ اس نے کہا کہ میرے چونکہ فلاں رشتے دار کمزور ہیں، ان کی بیٹیاں بڑی ہو رہی ہیں تو مجھے ان کو دیکھنا ہے۔ تو اب اس نے کیا کیا، ہر سال اپنی 2-3 لاکھ زکوٰۃ جمع کرتا رہا، جمع کرتا رہا، جمع۔ اب وہ زکوٰۃ اس کے پاس 12-15 لاکھ روپے ہوگی۔ اب ان کی 2 بیٹیاں تھیں، ان کی شادی کا معاملہ تھا، ان کو اس نے بولا بھی آپ ٹینشن چھوڑ دیں، یہ سارے معاملات میرے اوپر چھوڑ دیں، ہال کی بکنگ، گاڑی کی بکنگ، کھانے کی بکنگ، یہ سارے معاملات۔ یعنی اس انداز سے وہ پیسہ اچھا خاصا اس میں وہ صرف کر دیا۔ جب سب کچھ کر دیا، اب آگے پوچھ رہے ہیں کہ زکوٰۃ کتنی ادا ہوگی، تو کیا کہیں گے آپ؟
سب کچھ کر کے جو ہے وہ لوگ آتے ہیں، اور واقعی اس کا نقصان ہوتا ہے کہ جس جو آپ نے صورت بیان کی، کئی چیزوں کے اندر زکوٰۃ ادا نہیں ہوگی، کھانا آپ نے کھلا دیا اس سے زکوٰۃ ادا نہیں ہوگی،
جب تملیک ہی نہیں ہوئی، مالک ہی نہیں بنایا، ایسے ہی آ گیا۔
یہ وہی ہے کہ یہاں پر جو ہے وہ آپ کس مستحق زکوٰۃ کو مال کا مالک نہیں بنا رہے، سروسز آپ دے رہے ہیں، ہال بک کروا کے آپ نے کسی کو دے دیا، تو سروس ہی ایک طریقے سے آپ نے پرووائڈ جو ہے وہ کی ہے۔ تو ان صورتوں میں واقعی ایسا ہے کہ آپ کے پاس سے مال بھی چلا گیا اور آپ کی زکوٰۃ بھی ادا نہیں ہوئی، اور الٹا گناہگار بھی آپ ہوئے۔ پھر جسے آپ نے جو مثال دی، اس کے اندر جو اتنے سالوں تک زکوٰۃ ادا نہیں کی، اسے روک کر بیٹھے رہے کہ آگے فلاں جو ہے وہ نیک کام جو ہے وہ کرنا ہے، تو یہ جو زکوٰۃ کی تاخیر ہے، اس کی وجہ سے بھی گناہگار ہوئے، کیونکہ زکوٰۃ ہر سال لازم ہے، تو جب سال پورا ہو گیا تو فوری طور پہ پوری کی پوری دینا ضروری ہے۔
اب
آپ اسے روک نہیں سکتے کہ نہیں جناب جو ہے وہ میں اس میں سے تھوڑا تھوڑا کر کے غریبوں کو دیتا رہوں گا، ایسا نہیں ہے، بلکہ آپ کو فوراً ہی جو ہے وہ دینا لازم ہوگا۔ تو مسائل زکوٰۃ کو سیکھنا، جاننا یہ ضروری ہے، تاکہ اس کے مطابق ہی آپ زکوٰۃ کی ادائیگی کر کر اللہ کی بارگاہ میں سرخرو ہو سکیں۔
ماشاءاللہ، کچھ میسج بھی ہیں، اور میسج ایک شامل ہمارا موضوع نہیں ہے طلاق کا، لیکن سوال ہے تو میں چاہ رہا ہوں ایک سرسری طور پہ ہم اس کو لے لیتے ہیں۔ یہ کہہ رہے ہیں کہ اگر شوہر ایک کمرے میں اور بیوی دوسرے کمرے میں، اور شوہر نے اس وقت بیوی کو طلاق دی ہے جبکہ بیوی نے سنا نہیں ہے، وہ تھی نہیں وہاں پہ موجود، تو علماء دین ایسے مسائل کے اندر وہ کیا رہنمائی کرتے ہیں، ये आप थोड़ा फरमाएं।
देखिए, तलाक का इख्तियार अल्लाह तबारक व तआला ने शोहर को दिया है, जिसका जिक्र कुरान करीम में है, बियदिही उकदतुन निकाह, के मर्द के हाथ में निकाह की गिरा है। तलाक के अल्फाज जब शोहर अदा करता है, चाहे वो अलैदगी में करे, गवाहों के बगैर करे, बीवी के सामने करे या बीवी के बगैर करे,
ठीक,
बीवी को अल्फाज सुनाई दें या सुनाई ना
दें,
बहर सूरत जब शोहर ने इतनी आवाज से कहा कि वो अपने कानों से खुद अपनी बात सुन रहा है, तो उसके अल्फाज तलाक की अदायगी से तलाक वाके हो जाती है। ये मसला इस एतबार से भी और दूसरे एतबार से भी कई दफा लोग पूछते हैं कि मसलन फोन पे शोहर ने तलाक दी, बीवी ने पहला लफ्ज सुनते ही फोन काट दिया,
काट दिया।
अब वो कहती हैं कि जनाब मैंने तो एक ही बार जो है वो सुना था, जबकि शोहर कहता है कि मैंने तीन बार कहा था लेकिन बीवी ने एक ही मरतबा सुना था। तो बीवी के सुनने ना सुनने से इसका कोई ताल्लुक ही नहीं है, बीवी का राजी होना राजी ना होना इससे भी इसका कोई ताल्लुक नहीं है, कि तलाक का मामला शोहर की जबान से अल्फाज की अदायगी से मुताल्लिक है, या तहरीरी तौर के ऊपर तलाकनामा लिख देने से मुताल्लिक है, या तहरीरी तलाकनामा लिखवाने से मुताल्लिक है, या साइन कर देने से मुताल्लिक है,
गैर ये कई चीजें।
तो जब शोहर की जानिब से ये काम हो जाएगा तो तलाक वाकई हो जाएगी। अच्छा, पेपर के अंदर भी यही है कि जनाब लिखा और बीवी को भेज दिया, उसमें ये नहीं लिखा हुआ कि जब तुझे पहुंचे तो तलाक, बल्कि सिंपल लिखा हुआ होता है
आम तौर पर।
तो अब बीवी को नहीं पहुंचा, वो कहती है जनाब इन्होंने भेजा था, मुझे तो पहुंचा ही नहीं वो तलाक,
या हमने मौसूल ही नहीं किया,
हमने रिसीव नहीं किया, वापस भेज दिया कि भाई ये वापस ले जाओ। तो इन चीजों से फर्क नहीं पड़ेगा, तलाक जब शोहर ने लिख दी या लिखवा दी या साइन कर दिए तो तलाक वाके हो गई। यूं ही कह दिया जबान से, बीवी की गैर मौजूदगी में कहा, अकेले में भी कहा, तो भी तलाक वाके हो जाएगी।
ठीक है, ये ख्याल रखना चाहिए इन चीजों का, और अपनी तरफ से ये नहीं कि बीवी ने नहीं सुना या बीवी ने वो रिसीव नहीं किया है, पढ़ा नहीं है, कान बंद कर लिए थे, और पता नहीं क्या क्या लोग बनाकर और फिर वो सुनानामा कर लेते हैं। ये सवाल हमारे पास न्यू कराची के इलाके से आया, तो मैं यही कहूँगा, न्यू कराची में भी हमारा दारुल इफ्ता फैज़ मदीना वहाँ पे मौजूद है, तो अगर इस तरह का कोई केस हुआ है, मामला हुआ है, तो आप दारुल इफ्ता में पहुँचिए और वहाँ जाकर आप पूरी वजाहत देकर इंशाल्लाह आपको तसल्ली तशफ़ी के साथ उसका जवाब भी वो दे दिया जाएगा। जी मजीद सवाल।
मुफ्ती साहब की जनाब में मेरा एक सवाल है, जादू से इलाज करना कैसा है?
चलें जी, इलाज मुआलजा डॉक्टरों तो कर लिया, अभी जादू की तरफ आ गए
जी। अमलियात के जरिए जो इलाज की बात है, देखिए रूहानी अमलियात के जरिए तो इलाज करवाना जायज है, अलबत्ता जादू के अंदर उमूमी तौर पर कुफ्रिया चीजें जो है वो पाई जाती हैं, और कुफ्रिया ना भी हों तो बहुत सारी हराम चीजें मौजूद होती हैं, तो जादू के जरिए इलाज करवाना जायज नहीं है। जादू करना भी जो है वो हराम है, करवाना भी जो है वो हराम है, बल्कि जिसको पता है कि इस जादू के अंदर ये कुफ्रिया बातें जो है वो बोलेगा या कुफ्रिया आमाल करेगा और वो उस पर राजी होकर उससे वो करवाए, तो खुद ये करवाने वाले का ईमान जो है वो खत्म हो जाएगा, दायरा इस्लाम से जो है वो खारिज हो जाएगा। तो जादू से इलाज करवाने की या करने की किसी भी सूरत में हरगिज इजाजत नहीं।
ठीक है, अली रजा लाड़काना से है, कहते हैं कुरान पाक की तफसीर को बेवजू हाथ लगा सकते हैं, तफसीर को छूना, यहाँ तफसीर भी दायर दो तरह की है, एक तो तफसीर वही जैसे सिरातुल जिनान है, और एक वो तफसीर के जैसे हमारे यहाँ खजानुल
इरफान
है कि जो एक तरह के वो ताबे हो जाते हैं, तो क्या कहते हैं?
तफसीर को भी कुरान करीम की जो तफसीर बड़ी तफासीर हैं जैसे सिरातुल जिनान है या और दीगर तफासीर हैं, उनको बेवजू छूने से जो है वो बचना चाहिए, लेकिन अगर किसी ने छुआ तो जायज़ है। हाँ, अलबत्ता उनमें जिन मकामात पर कुरान करीम की आयत मुबारका लिखी हुई है या उसका तर्जमा लिखा हुआ है उस जगह पर और उसके बिल्कुल बैक साइड पर, मसलन यहाँ दूसरी लाइन में लिखा हुआ है, तो अब पीछे उसी सफ़े की दूसरी लाइन को आप नहीं छू सकते,
वो गरचे पीछे तफसीर लिखी,
अगर से पीछे तफसीर लिखी
के लिए,
तो ये आप जो है वो छू नहीं सकते कि ये जायज़ नहीं है। और इसी तरीके से जो छोटी तफासीर हैं जैसे तफसीर जलालैन है, तफसीर खजानुल इरफान है जो कुरान करीम के हाशिए पर लिखी हुई होती हैं, या तफसीर नूरुल इरफान है, तो उन तफासीर को तो छूना किसी भी सूरत के अंदर जायज़ नहीं है, उनकी इजाज़त नहीं है।
ठीक है, उन पर एक तरह का कुरान का ही
कुरान था है, और वो बहुत और वो होती भी इसी तरह है कि आप जैसे कंजुल ईमान हमारे यहाँ से खरीदा जाता है उसमें खजान इरफान अमूमन साइड में जो है वो लिखा हुआ होता है, तो उसे लोग कुरान ही जो है वो समझते हैं, तर्जमे वाला कुरान जो है वो कह देते हैं और पूछते हैं, तो वो कुरान में ही शुमार होता है कि वो तफासिर उन्हीं के ताबे हैं, तो वो कुरान के ताबे होकर उनका कुरान वाला ही हुक्म होता है।
ठीक है, मदरसा के नाज़रीन आपने प्रोग्राम मुलाजा फरमाया है, अल्लाह करीम हम सबको दीन मतीन के अहकामात पर अमल की तौफीक अता फरमाए। कफील साहब टेलीथोन के दिन आ रहे हैं तो मैं चाहूँगा आपकी तरफ से भी ऐसी तरगीब शामिल हो जाए कि दावत इस्लामी के ये दो अहम तरीन शोबाजात जामियतुल मदीना मदारिसुल मदीना इनके लिए जो टेलीथोन का सिलसिला हो रहा है तो क्या तआवुन आना चाहिए लोगों की तरफ से?
जी अल्हम्दुलिल्लाह दावत इस्लामी की खिदमात सबके सामने हैं, और गुज़िश्ते दिनों अमीर अहले सुन्नत ने एक मदनी मुज़ाकरे में फरमाया कि अहले सुन्नत के लिए दावत इस्लामी दर हकीकत मोहसिन है।
क्या बात,
और हकीकत ऐसे ही है कि हमें जो नाज़रीन देख रहे हैं वो मदनी चैनल से पहले भी किसी न किसी तरीके से दावत इस्लामी के एहसान से मुस्तफ़ीज़ होते ही रहे हैं कि या तो उनके बच्चों ने कुरान सीखा या उन्होंने कुरान सीखा या उनके बच्चे आलिम बने, उनके बच्चों को आज चैनल के ज़रिए से आपको या आपकी औलाद को या आपके ख़ानदान को जो इल्मे दीन पहुंच रहा है ये मदनी चैनल के ज़रिए से जो पहुंच रहा है या और दीगर मुख्तलिफ ज़राए से पहुंच रहा है वो दर हकीकत दावत इस्लामी का लोगों पर जो है वो एक एहसान है, और दावत इस्लामी के इस एहसान को लोगों को इसके शुक्र के अंदर भी दावत इस्लामी के साथ कोऑपरेट करना चाहिए, और बिलखसूस जो दो अहम जो है वो शोबा जात हैं मदारिसुल मदीना और जामियातुल मदीना,
बिल्कुल
कि इनके ज़रिए से ही हमारे बच्चों ने कुरान पढ़ा, मैंने भी मदरसतुल मदीना से जो है वो कुरान करीम भी जो है वो पढ़ा, हिफ्ज भी जो है वो किया, और फिर जामियातुल मदीना से ही जो है वो दरस निज़ामी भी किया, दारुल इफ्ताह अहले सुन्नत में भी तखस्सुस फिल फिक्र करके भी इसी ज़रिए से आए, और फिर आज आप को मसाइल अगर बता रहे हैं तो ये सब इन्हीं मदारिस इन दो डिपार्टमेंट का गोया के कमाल है कि इनके ज़रिए से हम इस काबिल हुए कि आप तक जो है वो दीन के अहकाम पहुंचा सकें, दीन का पैगाम पहुंचा सकें, आपको शरई मसाइल में आपकी रहनुमाई जो है वो कर सकें। तो बिल्कुल फौरी तौर पर जो है वो 15 नवंबर का भी इंतज़ार दर हकीकत नहीं करना चाहिए, दावत इस्लामी के इस पैगाम पर इस रिक्वेस्ट पर हमें फौरी तौर पर जो है वो अपना अपना हिस्सा जो है वो मिलाना चाहिए, और ना सिर्फ अपना हिस्सा बल्कि अपने दीगर दोस्त अहबाब को भी जो है वो हमें उस चीज़ की तरफ लेना चाहिए। देखिए आज दुनिया के अंदर भी मुफ्ती शफीक साहब
जी
जब कहीं सेल लगी होती है ना,
बिल्कुल
आजकल इन अयाम में जो है वो लगती है एंड ऑफ द ईयर, तो अगर वो कहीं कोई किसी जगह से मुस्तफ़ीद होता है तो दूसरों को भी आकर बताता है वहाँ जाओ यार सेल लगी है, तो ये दर हकीकत नेकियों की सेल लगी हुई है आपके लिए कि भाई यहाँ पर जो है वो दावत इस्लामी के माहौल से वाबस्ता होंगे, दावत इस्लामी के माहौल में ये डोनेशन का टाइम है, आप डोनेशन देंगे तो अगर इस सेल से आप मुस्तफ़ीद हो रहे हैं तो आप दीगर अहबाब को भी जो है वो इस तरफ भेजें, उनके भी जो है वो जहन बनाएं और उनको भी जो है वो यहाँ पर लेकर आएँ। वहाँ तो शायद भेजने में ना आपको कमीशन मिलता ना और कोई फ़ायदा होता, लेकिन यहाँ पर आपको इंशाल्लाह दूसरों को तरगीब दिलाने में आपको खुद भी ढेरों सवाब इसका हासिल
माशाल्लाह। हदीस पाक में भी है अद्दालु अलल खैरि कफ़ाइलिही औ कमा कौल अलैहिस सलाम के नेकी के काम पर किसी को रहनुमाई करना बता देना तो उसको उतना ही सवाब है जितना करने वाले को अल्लाह अता फरमाता है। एक यूनिट 10,000 रुपये हैं, उसको आप जितना आपसे हो सके एक हो सके दो हो सके कोशिश करें अपनी जेब से जितना हो सके बाकी अपने भाइयों को रिश्तेदारों को आप इसकी दावत आम कीजिए। ये दो शोबा जात खालिसतन जहाँ पर कुरान पढ़ाया जाता है और जहाँ पर आलम दीन बनाया जाता है, तो इनके लिए ये फंड हो रहा है, ये एहतियात हो रहे हैं, ज़कात भी आप इसमें जमा करवा सकते हैं, ज़कात बता कर दीजिए, ज़कात के अकाउंट में आप ज़कात की रकम दीजिए, और अगर आप नफली तौर पर देना चाहते हैं तो बिल्कुल आप नफली तौर पर भी अतियात इस टेलीथोन में आप जमा करवा सकते हैं। अल्लाह रब्बुल आलमीन हम सबको दीनी काम में मुआविन बनने की भी तौफीक अता फरमाए। खुद हम हाफ़िज़े कुरान या आलिम कुरान ना बन सके तो जो इस मिशन पर हैं हज़ारों इस वक्त अफराद ऐसे हैं, हमारे स्टूडेंट्स ऐसे हैं कि जो मदरसतुल मदीना में हैं, और हज़ारों ऐसे हैं कि अल्हम्दुलिल्लाह जो आलिम दीन बन रहे हैं, न जाने आगे जाकर کس نے کیا کیا دینی خدمات وہ ادا کرنی ہے یہ ہم نہیں جانتے، لیکن ہمارا تعاون شامل ہو گیا تو انشاءاللہ اللہ کی رحمت سے ثواب ہی ثواب ہے. اللہ عمل کی توفیق عطا فرمائے. آمین بجاہ نبی الامین صلی اللہ تعالی علیہ وآلہ وسلم.
جانے مسائل دو